अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FSI 360 सँगको सहकार्यमा इक्वल एक्सेसको प्रस्तुति रेडियो कार्यक्रम साझा बोली।
नमस्कार, म भूपेन्द्र। रेडियो कार्यक्रम साझा बोलीको अर्को एउटा भेटघाटमा तपाईँलाई हार्दिक स्वागत छ। यो कार्यक्रममा हामी नागरिक समाज, आम सञ्चार माध्यम र सार्वजनिक निकाय बीचको पारस्परिक जवाबदेहिता तथा आपसी सम्बन्धमा स्थायित्वबारे छलफल गर्छौँ। रेडियो कार्यक्रम साझा बोली दुई तरिकाले तयार हुन्छ। सुशासन प्रवर्धनका लागि विभिन्न क्षेत्र र सरकारवाला संस्थाबीच चाहिने पारस्परिक जवाबदेहिताका बारेमा राष्ट्रिय स्तरका बहस, स्थानीय मुद्दाको राष्ट्रियकरण तथा समसामयिक सवालमा सरकारी नीति तथा कार्यक्रमहरूको जानकारी सहितको साझा बोली कार्यक्रम इक्वल एक्सेसले काठमाडौँमा उत्पादन गर्छ। अर्को हप्ता तपाईँले यसै समयमा यिनै सवाल तर विभिन्न स्थानीय तहका परिवेशलाई समेटेर तयार गरिएको साझा बोलेको स्थानीय संस्करण सुन्न सक्नुहुन्छ, जुन कार्यक्रम विभिन्न 10 स्वतन्त्र FM रेडियोहरूले तयार गर्छन् र त्यो कार्यक्रम अरू 29 FM रेडियोहरू गरी जम्मा 39 FM रेडियोहरूबाट सुन्न सकिन्छ। रेडियो कार्यक्रम साझा बोलीको अघिल्लो भेटघाटमा हामीले कोरोना भाइरस जोखिमकै बीचमा विद्यालय सञ्चालन, सम्भावित जोखिम, सुरक्षा सतर्कता र सरकारको तयारीका बारेमा कुराकानी गरेका थियौँ। आजको भेटघाटमा भने हामी कोरोना भाइरस महामारीले कृषि क्षेत्रमा पारेको प्रभाव र कृषिमा आत्मनिर्भर बनाउन सरकारको योजना के छ भन्ने बारेमा छलफल गर्दैछौँ। नेपाल कृषि प्रधान देश हो र कृषि नेपाली अर्थतन्त्रको पहिलो क्षेत्र पनि हो। यसले नेपालको कुल जनसङ्ख्याको करिब 65% रोजगारीको अवसर पनि प्रदान गरेको छ। त्यस्तै देशको कुल गृहस्थ उत्पादनको 27% योगदान पनि कृषिले नै दिएको छ। त्यसैले कृषि क्षेत्रको विकास र विस्तार गर्नु राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु पनि हो। तर पछिल्लो समय कोरोना भाइरसको महामारीले विश्वका विभिन्न देशहरूमा झै नेपालको कृषि क्षेत्रमा पनि ठूलो असर पर्यो। देशमा लामो समय भएको लकडाउनले मानिसहरूको आवत जावत बन्द भयो, ढुवानी व्यवस्थापनमा असहजता पैदा भयो र आवश्यक मात्रामा पाउनुपर्ने कृषि औजार, मल, बिउ, इन्धन, पशु पंक्षीको आहारा लगायत कृषि अनुदान र सहुलियत ऋण उपलब्ध गराइनु पर्ने जस्ता कार्यक्रमहरू पनि रोकिए, जसले गर्दा कृषि उत्पादन घट्ने, उचित बजार तथा मूल्य नपाउने जस्ता समस्या उत्पन्न भई देशको अर्थतन्त्र नराम्ररी प्रभावित भयो। त्यसमाथि झन अहिले विदेशिएका लाखौं नेपालीहरू मध्ये अधिकांश हाल स्वदेश फर्केर बेरोजगार बस्नु परेको छ। यो अवस्थामा कोरोना भाइरसले कमजोर बनाएको अर्थतन्त्रलाई सबल बनाउने मुख्य आधार कृषि क्षेत्रका लागि स्थानीय तहको योजना कस्तो छ, कृषिका लागि यो वर्ष के कस्ता कार्यक्रमहरू ल्याएका छन् त स्थानीय तहले, युवालाई कृषिमा आत्मनिर्भर बनाउन के रणनीति बनाएको छ र कृषिलाई प्राथमिकतामा राखी बनाएका योजना, बजेट कार्यान्वयनको अवस्था र ती कार्यक्रमको प्रभावकारिता सहित कृषकका समस्या र समाधानको अवस्था के छ भन्ने जस्ता विषयमा रही आजको कार्यक्रममा छलफल गर्नेछौ। कार्यक्रम सुरु गर्नुभन्दा पहिले आज कार्यक्रममा समेटिने झलकहरू नै सुनौ।
सरकारीहरू बेच्न जाने बेला साधन थिएन, बोकेर जानु पर्थ्यो, बेच्न पनि दिनुहुन्न थियो। उता कोरोनाको बेलामा फिरफार नगर्ने भन्नुहुन्थ्यो, पुलिसहरूले चार्ने यताउति गर्ने गर्थे, धेरै समस्या थियो।
सामानहरू आपूर्ति गर्न, व्यवस्थापन गर्न मान्छेहरू पाउन पनि एकदमै गाह्रो भइरहेको थियो। स्थानीय निकायहरूमा काम गर्दाखेरि एकदमै अप्ठ्यारो स्थिति छ। समन्वय गर्न एउटा सामान्य कृषकहरूलाई चाहिँ एकदमै अप्ठ्यारो छ।
हाम्रो उत्पादन गरेका वस्तुहरू त्यसै सुकाएर धेरै फाल्नुपर्ने अवस्था आयो। अहिले बल्ल अलिकति चाहिँ खगुलो र हल्का भएको कारणले गर्दाखेरि हामी सेनिटाइजर, मास्कहरू प्रयोग गरेर दूरी कायम गरेर अहिले हामी कृषि कार्यहरूमा पनि हामी लगनशील भएर काम गरिरहेका छौँ।
कृषि पशुबाट कृषकले कसरी चाहिँ आत्मनिर्भर बनाउन सकिन्छ भन्नेतर्फ हाम्रो नीति तथा कार्यक्रमहरू छ, जस अनुसार हामीले वैदेशिक रोजगारबाट फर्केको युवाहरूलाई युवा लक्षित कार्यक्रमहरू, विपन्न लक्षित कार्यक्रमहरू यस्तो सञ्चालन गरिरहेको छ।
युवाहरूलाई कृषिका तालिमहरू दिने र उनीहरूलाई अनुदानका कार्यक्रमहरू हाम्रा विभिन्न परियोजना मार्फत सञ्चालन भइरहेका छन्। पछिल्लो समयमा ब्याङ्कहरू मार्फत किसानहरूलाई सहुलियत ब्याज दरमा ब्याज उपलब्ध गराउने कामहरू पनि भइरहेको छ।
स्थानीय सरकारले विभिन्न देशमा रहेर कृषिमा सीप र दक्षता हासिल गरेका युवाहरूलाई स्वदेशमै कृषि क्षेत्रमा काम गर्ने वातावरण प्रदान गर्न सके पुनः कृषिमा आत्मनिर्भर हुने अवसर छ। कृषि वनजन्य जडीबुटी र उद्यमशीलताको विकास गर्ने तथा उत्पादित वस्तुको सुनिश्चित बजारीकरणका लागि निजी क्षेत्र र स्थानीय सरकार बीच सहकार्यको नीतिगत व्यवस्था हुनुपर्छ। सरकारले विदेशबाट श्रम सीप सिकेर फर्केका युवाहरूलाई कृषिमा आकर्षित गर्ने नीति र कार्यक्रम ल्याउनु पर्ने आजको आवश्यकता हो। हुन्छ, कार्यक्रमको सुरुमा हामी तपाईँलाई कोरोना भाइरस महामारीले कृषि क्षेत्रमा कस्तो असर परेको छ त, कृषकले कोरोना भाइरसको महामारीका कारण कस्तो समस्या भोग्नु पर्यो, स्थानीय तहले कसरी सहयोग गरिरहेको छ भन्ने बारेमा दैलेख, दाङ, पाल्पा र सिन्धुली जिल्लाका कृषकहरूका कुरा सुनाउनेछौ।
मेरो नाम गीता चौधरी हो। मेरो घर घोराइचा डाङमा पर्छ। धेरै समस्या भोग्यौँ। तरकारीहरू बेच्न जाने बेला साधन थिएन, बोकेर जानु पर्थ्यो, बेच्न पनि दिनुहुन्न थियो। उता कोरोनाको बेलामा फिरफार नगर्ने भन्नुहुन्थ्यो, पुलिसहरूले चार्ने यताउती गर्ने गर्थे, धेरै समस्या थियो। केही पनि सहयोग त पाएनौँ, त्यत्तिकै हाम्रो टोकारी कोएर गयो बेच्न नपाएर।
पवित्र गैरे, तानसेन नगरपालिका। विश्वव्यापी COVID-19 जुन अवस्था हामी भित्रबाट बाहिर पनि निस्किरहेका थिएनौ, किसान दाजुभाइहरूको समस्या अत्याधिक मात्रामा झन् चपेटामा परिरहेको अवस्था थियो। किनकि उत्पादन गरेको उपज बजार पाएको थिएन, उपभोक्ता खान डराइरहेको अवस्था र विक्रेताहरू पसलहरू सटरहरू बन्द गरिरहेको अवस्था, किसानहरूको खेतबारीमा कुहिएरै जाने अवस्था थियो। हामीले घर घरै गएर आफैले प्याकिङ गरेर उठाएर किसानकै मूल्यमा नै उपभोक्तालाई दियौ, त्यसले चाहिँ उपभोक्ता र किसान बीच सहज भयो।
म भारत कृषि तथा पशु पक्षी पालन फार्मको सञ्चालक दैलेख जिल्ला दुलु नगरपालिका वार्ड नम्बर 3 अवस्थित छ। मुख्य रूपमा तरकारी तथा पशु पक्षी अन्तर्गत बाख्रा पालन चाहिँ फागुनदेखि सुरु गर्यो। यो सुरु गर्दाखेरि कोभिड चाहिँ एकदमै महामारीमा फैलिरहेको थियो। समयलाई सदुपयोग गर्ने भनेर हामीले जब सुरु गर्यौँ, एकदमै अप्ठ्यारो स्थिति थियो। सामानहरू आपूर्ति गर्न, व्यवस्थापन गर्न, मान्छेहरू पाउन पनि एकदमै गाह्रो भइरहेको थियो। पाँचवटा टनेल राख्यौँ। कृषि विकास कार्यालयबाट राम्रो सहयोग भयो। त्यसपछि टमाटर लगाए कृषिजन्य उत्पादन गरिरहेका थियौँ, तर त्यो सम्भवै भएन। सकेसम्मको आफ्नो लगायत स्थानीय सबैका तरकारी जन्य उत्पादनहरू हामीले बिक्री गर्यौँ। त्यो अवस्थामा दैलेख जिल्लामा लगायत स्थानीय निकायहरूमा काम गर्दाखेरि एकदमै अप्ठ्यारो स्थिति छ। समन्वय गर्न एउटा सामान्य कृषकहरूलाई चाहिँ एकदमै अप्ठ्यारो छ। किसानहरूले जति उत्पादन गर्दाखेरि पनि उनीहरूले बाध्यताका साथ सस्तोमा बेच्नुपर्छ।
अञ्जला बराल, ठेगाना 3 प्याटर्न गाउँपालिका सिन्धुली। मल बिउहरूको समस्या देखियो नि त्यतिखेर, मल नपाएर मान्छेहरूले कस्तो बिजोगले कहाँदेखिको कति महँगो मल किने त्यतिखेर गाह्रो भयो नि त।
बिन्दु बहादुर राल, मातृभूमि कृषि फर्मको म संयोजक। किसानहरूलाई निकै ठुलो समस्या परेको थियो। बजारबाट माल सामानहरू ल्याउनको लागि पनि हामीलाई समस्या परिनु भयो। उत्पादन भएका वस्तुहरू पनि बिक्री गर्नको लागि त्यही किसिमको समस्या पर्नु भयो। बैंकबाट लिएका ऋणहरूलाई ब्याज तिर्नलाई पनि हामीलाई त्यही किसिमको समस्या पर्नु भयो। हामीलाई कामदारहरू पनि पाउनलाई चाहिँ गाह्रो भयो। हामीले उत्पादन गरेका वस्तुहरू बजारमा पुर्याउनलाई पनि हामीलाई ठुलो समस्या चाहिँ आइलाग्यो, जसले गर्दाखेरि चाहिँ हाम्रा मालहरू, हाम्रा उत्पादन गरेका वस्तुहरू त्यसै सुकाएर धेरै फाल्नु पर्ने अवस्था आयो। अहिले बल्ल अलिकति चाहिँ खगुलो र हल्का भएको कारणले गर्दाखेरि हामी सेनिटाइजर मास्कहरू प्रयोग गरेर दूरी कायम गरेर अहिले हामी कृषि कार्यहरूमा पनि हामी लगनशील भएर काम गरिरहेका छौँ। तर पनि अझै पनि वस्तुहरू हामीले उत्पादन गरेका छौँ, ती वस्तुहरू बजारसम्म पुर्याउनलाई पनि हामीलाई कठिनाई चाहिँ नै छ अझै पनि।
उहाँहरूको कुरा सुन्दा कोरोना भाइरसको महामारीका कारण आफूहरूले उत्पादन गरेका वस्तु बजारसम्म पुग्न नसक्दा लगानी समेत नउठेको, कतिपय कृषकहरूले त कृषि उत्पादन खेतबारीमै कुहिएर जान नदिन सस्तो मूल्यमा ती उत्पादनहरू उपभोक्ता समक्ष पुर्याइदिएर उत्पादन खेर जानबाट जोगाएको भन्ने कुरा गर्नुभयो। त्यस्तै स्थानीय तहले कृषकहरूका लागि भनेर विभिन्न कार्यक्रम तथा अनुदानहरू ल्याए तापनि वास्तविक कृषकहरू समक्ष नपुगेको भन्ने गुनासो पनि उहाँहरूले गर्नुभयो। चालु आर्थिक वर्षमा कृषि विकास मन्त्रालयका लागि 24,26,19,36,000 बजेट विनियोजन भएको छ। मन्त्रालयलाई प्राप्त बजेट सिलिङ मध्ये 5,12,59,68,000 सोझै स्थानीय निकायमा पठाइएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँदछ। चालु आर्थिक वर्षदेखि साना सिँचाई कार्यक्रम, खाद्यान्न बालीको उत्पादन वृद्धि कार्यक्रम, तरकारी र मसला बाली उत्पादन कार्यक्रम, फलफुल उत्पादन कार्यक्रम, माछा उत्पादन कार्यक्रम, कृषि बजार पूर्वाधार तथा विकास कार्यक्रमहरू स्थानीय तहहरूबाट सञ्चालन हुनेछन्। अब भने मन्त्रालयबाट कृषिलाई भनेर छुट्याइएको बजेट तथा कार्यक्रमहरू स्थानीय तहले कसरी सञ्चालन गरिरहेका छन्, कोरोना भाइरसको महामारीले ल्याएको समस्यालाई मध्यनजर गर्दै कृषिमा कस्ता कस्ता कार्यक्रमहरू लागू गरेका छन् त, कृषकका गुनासो सुनवाई कसरी भइरहेको छ भन्ने जस्ता सवालहरूमा ओखलढुङ्गा, अछाम, सुर्खेत र मकवानपुर जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको कुरा सुन्नेछौँ।
म मोहन माया ढकाल, उप प्रमुख वीरेन्द्रनगर नगरपालिका सुर्खेत। हाम्रो नगरपालिकाको वडा नम्बर 12, 13, 14, 15, 16 कृषि पशुपालन तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने हामीले नीतिगत रूपमा पास गरेका छौँ भने तरकारी बाली तथा खाद्यान्न धानको लागि पकेट एरिया पनि भनेर भनेका छौँ। लकडाउनको बेला पनि बाहिरबाट तरकारी आयात नहुँदाखेरि स्थानीय उत्पादनले नै तरकारीको चाहिँ समस्या समाधान भएको हुनाले पनि यो क्षेत्र कृषिमा राम्रो उर्वर भूमि मानिन्छ। सरकारले पठाउने सशर्त अनुदानका विभिन्न कार्यक्रमहरू धान उत्पादन, मकै, पशुपालन, हाम्रो बाख्रा पालनको लागि पनि त्यतिकै उर्वर मानिन्छ। च्याउ खेतीहरू, माछा पालनहरू लगायत विभिन्न कुराहरूलाई प्राथमिकतामा राखेका छौँ र नगरपालिका आफैले पनि बजेटिङको रूपमा हामीले व्यवसायमुखी कृषिको लागि नगरपालिकाको साझेदारीमा विभिन्न प्रविधि हस्तान्तरण कार्यक्रमहरू, टर्नेलहरूको हस्तान्तरण कार्यक्रमहरू र हामीले यी कार्यक्रमहरू गर्दा चाहिँ समावेशितालाई ख्याल गरेर महिला कृषकहरूलाई पनि विभिन्न तालिमहरू दिने सिपमूलक कार्यक्रमहरू सहित अनुदानको रकमहरू पनि हामीले उपलब्ध गराएर प्रमोट गरेका छौँ।
म गोविन्द तामाङ, सुनकोशी गाउँपालिका 5 वडा अध्यक्ष, ओखलढुङ्गा। सुनकोशी गाउँपालिका पनि आफ्नो वार्षिक नीति कार्यक्रम अनुसार कृषि पशुबाट कृषकले कसरी चाहिँ आत्मनिर्भर बनाउन सकिन्छ भन्ने तर्फ हाम्रो नीति तथा कार्यक्रमहरू छ, जस अनुसार हामीले वैदेशिक रोजगारबाट फर्केको युवाहरूलाई युवा लक्षित कार्यक्रमहरू, विपन्न लक्षित कार्यक्रमहरू यस्तो सञ्चालन गरिरहेको छ र हामी अहिले यो 3 पिरियडमा हामी मासुमा आत्मनिर्भर पालिका भइसकेको छ र आगामी दिनहरूमा हामी विभिन्न तरकारी र यहाँ गाउँपालिकाभित्र आवश्यक पर्ने विभिन्न कृषिजन्य सामग्रीमा चाहिँ हामी आत्मनिर्भर पालिका बन्नेछौँ। पहाडी भूभागमा रहेको हुनाले हामीमा एउटा सिँचाइको सुविधा छैन, बजार छैन, हामीसँग पर्याप्त सडक मार्गहरू छैन, हामीले उत्पादन गरेको प्रशस्त वस्तुहरू सम्बन्धित ठाउँमा पुर्याउन हामीले कठिनाइ छ, जस अनुसार हाम्रो यहाँको गुनासोहरू र हामीले सहज रूपमा चाहिँ विषादेहरू, विभिन्न बिउहरू सहज रूपमा उपलब्ध छैन, त्यस कारण पनि हाम्रो कृषकहरूको गुनासो छन्। हामीले यो कृषि विकास शाखासँग समन्वय गरेर आगामी दिनहरूमा हामीले कसरी संकलन केन्द्र र यो विषादी तथा बिउ बिजनहरूले कसरी चाहिँ संकलन गरेर कसरी सहज तरिकाले वितरण गर्न सकिन्छ भन्ने तर्फ हाम्रो यो चाहिँ अहिले छलफल भइरहेको छ र यो चाहिँ चाँडै हामीले यो संकलन केन्द्र र विषादी तथा बिउहरू वितरण केन्द्र चाहिँ बनाउनेछौँ।
बकैया गाउँपालिका उपाध्यक्ष सरला गुलकी, मकवानपुर। कृषिमा प्रत्यक्ष आय आर्जनसँग जोडिने गरी भनेर चाहिँ पकेट विकास कार्यक्रमहरू गरेका छौँ। बाख्रा पकेट एरिया, भैँसी पालन सम्बन्धी भैँसीको पकेट एरिया, जहाँ खुवा उत्पादन कागती पकेट एरिया, धानको बिउ उत्पादन छ हामीसँग। हाम्रो चाहिँ बकैयाको सहकारीबाट उत्पादन भएको चाहिँ लगभग 14-15 जिल्लामा चाहिँ यहाँबाट धान जान्छ, धानको बिउ उत्पादन छ हामीसँग। मकैको बिउ उत्पादन पकेट एरिया छ, प्रदेश सरकारसँगै समन्वय गरेर तरकारी पकेट एरियालाई पनि फाइनल गरेर अगाडि बढिराखेको अवस्था छ। युवाहरूमा गाई पालन सम्बन्धी कृषि लोनहरू लिएर चाहिँ पशु व्यवसायमै अलि बढी इन्ट्रेस्टेड भएको देखिन्छ। बाख्रा पालन र पशुपालन सम्बन्धी नै छ। दुध र मासुमा आत्मनिर्भर हुन चाहने किसानहरू, युवाहरू धेरै हुनुहुन्छ। COVID-19 असर पारेर वैदेशिक रोजगारबाट फर्किएका युवा प्लस गाउँमै चाहिँ बेरोजगार भएर बसेका युवाहरूलाई चाहिँ एउटा खालको प्लानिङ बनाएर म चाहिँ यो व्यवसाय गर्न चाहन्थ्यो, व्यवसाय गर्नको लागि चाहिँ मलाई 1-2 लाख, 2-3 लाख रुपियाँ पैसा पनि छैन प्राप्त गर्नलाई, तर म यतिसम्म मेरो उपलब्धि गराउन सक्छु भन्ने खालको योजना सहित आउनुभयो भने पालिकाबाट पनि कृषि विकास बैङ्कसँग समन्वय गरेर केही लोन चाहिँ बिना धितोमा 4% ब्याज दरमा चाहिँ लगानी गर्ने भनेर पालिकाले यसपालि बजेट छुट्याएका छौँ।
चौरपाटी गाउँपालिकाको अध्यक्ष हर्कबहादुर साधु। हामीले चौरपाटी गाउँपालिकाका 7 वडामा धेरै वन जङ्गल आफ्नै भएको कारणले गर्दा हामीले भैँसी पालन, बाख्रा पालन, गाई पालन जस्ता कार्यक्रममा पनि किसानहरूलाई अनुदानका कार्यक्रमहरू दिएको छ। यो वर्षमा हामीले 1,80,000 दरले भैँसी पालन गर्न चाहने इच्छुक किसानहरूलाई अनुदान दिने कार्यक्रम गरेका छौँ। 1,00,000 रुपियाँको दरले बाख्रा पालन गर्न चाहने युवाहरूलाई अनुदान दिने गरेका छौँ। त्यस्तै गरी तरकारी खेती गर्न चाहने किसानहरूलाई 60,000 अनुदान दिने गरेका छौँ। कुखुरा पालन गर्न चाहने किसान दाजुभाइहरूको लागि 50,000 अनुदान दिने गरेका छौँ भने बङ्गुर पालन गर्न चाहनेको लागि पनि 50,000 अनुदान दिने गरेका छौँ। तर हामीले दिएको यो रकमले त सबै उहाँहरूलाई पुग्दैन, पर्याप्त रकम होइन, तर थोरै रकम पनि नभएका, सुरुवातै गर्न नसकेका युवाको लागि चाहिँ यसले के मद्दत पुग्छ, सुरुवात गर्न सहज हुन्छ भनेर गाउँपालिकाले अनुदानका कोटाको व्यवस्थापन गरेका छ।
ओखलढुङ्गा, अछाम, सुर्खेत र मकवानपुर जिल्लाका स्थानीय जनप्रतिनिधिहरूको कुरा सुन्दा उहाँहरूले आफ्नो पालिकालाई कृषिमा आत्मनिर्भर बनाउन र आमदानीमूलक कृषि उद्यमलाई विकास गर्नका लागि विभिन्न योजना तथा कार्यक्रमहरू गरिरहनु भएको पाइयो। विशेष गरी कृषि उद्यमशीलताका लागि युवाहरूलाई लक्षित विभिन्न कार्यक्रमहरू, बिना धितो सहुलियत ब्याज दरमा ऋणको सुविधा, व्यावसायिक तालिम, कृषि सामग्री तथा अनुदान वितरण जस्ता महत्वपूर्ण कार्यक्रमहरू स्थानीय तहले ल्याएका रहेछन्। तर कतिपय ठाउँमा भने कृषकहरूलाई आवश्यक पर्ने दक्ष प्राविधिक, उपयुक्त यन्त्र तथा आवश्यक विज्ञ जनशक्तिहरू नभएकोले कृषिमा व्यवसायीकरण भनी गर्न नसकिएको उहाँहरूले बताउनुभयो। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउनको लागि कृषिमा आधुनिकीकरण, सामूहिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण, बजारीकरण र अनुसन्धानको क्षेत्रमा नवीनतम कार्यका लागि मन्त्रालय लाग्नु पर्दछ। वैदेशिक रोजगारीबाट कोरोना भाइरस प्रकोपका कारण नेपाल फर्किएका युवाहरूको लागि नेपालमै स्वरोजगारका अवसर सिर्जना गर्न सहुलियत ऋणको व्यवस्था गरिनुपर्ने र कृषि ऋणका लागि धितो मूल्याङ्कन विधि सहज र सरल गरी सहजता प्रदान गरिनुपर्दछ। साथै खडेरी, असिना जस्ता मौसममा आएको प्रतिकूल रोग व्याधि, किरा आदिबाट हुने जोखिम तथा न्यून गुणस्तरको बिउ बिजनका कारण खाद्यान्न, फलफुल तथा तरकारीको उत्पादनमा नै नोक्सानी पुर्याइरहेकोले यसबाट कतिपय किसानको लगानी वर्षेनी खेर गइरहेको पाइन्छ, जसले गर्दा कृषि पेसाप्रति उदासीनता बढ्दै गएको छ। नेपालको कृषि क्षेत्र अधिकांश निर्वाहमुखी रहेको र लगानीको सुनिश्चितता नभएकाले कृषि क्षेत्रमा व्यावसायिक वातावरण सिर्जना गर्न सम्पूर्ण खेती प्रणाली र पशुधनमा प्रचलित मूल्यमा अनिवार्य बिमाको व्यवस्था गर्नुका साथै किसानहरूको सामाजिक सुरक्षालाई ध्यानमा राखिनुपर्छ। कृषि उद्योगलाई विकास र प्रवर्धन गर्ने हो र आयमूलक व्यवसायको रूपमा कृषिलाई स्थापित गर्ने हो भने कृषकहरूका माग तथा आवश्यकताहरूको सुनवाई हुनुपर्छ र त्यसको परिपूर्तिका लागि सम्बन्धित सबै निकायले विशेष भूमिका खेल्नुपर्दछ। कार्यक्रममा अब भने हामी कृषि तथा पशुपन्छी मन्त्रालयको योजना तथा कार्यक्रमहरू के छन् त? सहकर्मी गोविन्द विश्वकर्माले मन्त्रालयका सहसचिव डाक्टर हरि केसीसँग कुराकानी गर्नुभएको छ। अबको पालोमा हामी उहाँकै कुराकानी सुन्छौँ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मुख्य उद्देश्य भनेको चाहिँ कृषि विकास सम्बन्धी नीति तर्जुमा एवं कार्यान्वयन गर्ने र व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवं दिगो आर्थिक वृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान पुर्याउने रहेको छ। अहिले मन्त्रालय कुन चरणमा रहेर काम गर्दैछ?
चालु आर्थिक वर्षको 77-78 कार्यक्रम सञ्चालन गरिरहेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न जोन सुपर जोनहरू मार्फत कार्यक्रमहरू गर्छौँ, विशेष कृषिका मुख्य बालीहरूका, त्यो एउटा पाटो छ भने अर्कोतिर हामी प्रदेश सरकारका निकाय मार्फत र पालिकाहरू मार्फत हाम्रो सशर्तमा बजेट गएको हुन्छ, ती निकायहरू मार्फत पनि हाम्रा कार्यक्रमहरू सञ्चालन हुन्छन्। अर्को हामीसँग केही छात्र निकायहरूको सहयोगमा सञ्चालित भएका परियोजनाहरू छन्, ती परियोजनाहरू मार्फत पनि फिल्ड स्तरका कार्यक्रमहरू सञ्चालन भइरहेका हुन्छन्। संविधानले स्थानीय तहलाई सेवा प्रवाहको अधिकार दिया हुनाले बढी कार्यक्रम स्थानीय तह मार्फत गरिरहेछौँ र स्थानीय तह मार्फत कृषिको तथ्याङ्क अपडेट गर्ने कार्यक्रम, कृषिका सूचीकरणका कार्यक्रमहरू, विभिन्न बाली वस्तुका मिसन कार्यक्रमहरू, विभिन्न बालीहरूका पकेट कार्यक्रमहरू, यस्तो थुप्रै स्थानीय तह मार्फत हुन्छ। प्रधानमन्त्री आयोजना अन्तर्गत विभिन्न बाली वस्तुहरूका ब्लक निर्धारण गरेका हुन्छौँ, त्यसका कार्यक्रमहरू चाहिँ प्रदेश सरकारका निकाय मार्फत हुन्छन्। जोन सुपर जोनहरूमा धेरै बालीका स्पेसल प्रविधिहरू, तिनका मेकानाइजेसन यान्त्रिकरणका कार्यक्रमहरू, साना सिंचाईका कार्यक्रमहरू, प्रोसेसिङका कार्यक्रम, थुप्रै कामहरू, अनुदानमा दिने कामहरू र प्रवर्धनका कामहरू हुन्छन् भने हाम्रा केन्द्रीय निकायहरू मार्फत पनि मिसन कार्यक्रमहरू सञ्चालन हुन्छन्।
जस्तो कोरोना भाइरसको महामारीले गर्दाखेरि पछिल्लो समय कृषि क्षेत्रमा विभिन्न चुनौतीहरू थपिए र मन्त्रालयको कार्यक्रमहरू पनि त्यति प्रभावकारी तवरले कार्यान्वयन भएन होला र अहिले विदेशबाट स्वदेश फर्किनुभएका युवाहरू छन्, अधिकांश बेरोजगार हुनुहुन्छ, उहाँहरूलाई लक्षित गर्ने खालका कार्यक्रम तथा योजनाहरू छन् त मन्त्रालयको तर्फबाट?
कोभिडको असर कृषिमा परेकै छ। सुरु सुरुको लकडाउनले पनि निकै असर गर्यो र पछिल्लो समय अहिले हामी अब करिब करिब लकडाउन सबै कुरा हटेका हुनाले अहिले चाहिँ ठिकै अवस्थामा छौँ कृषिको हिसाबले हेर्दाखेरि। तैपनि हाम्रो सेवा क्षेत्र चाहिँ राम्रोसँग नखुलिसकेको, पर्यटन खुलेका छैन, होटेल लजहरू खुलेका छैनन् धेरै, यी कुराहरू अझै पनि राम्रो सुचारु नभइसकेका हुनाले हाम्रा कृषि वस्तुहरूको बजारीकरणमा समस्या अझै पनि रहिआएकै छन्। कोभिडको प्रभावलाई न्यूनीकरण गर्न हाम्रा योजनाहरू मार्फत र हाम्रै वार्षिक कार्यक्रमहरूमा नि थुप्रै कार्यक्रमहरू तय गरेका छौँ। त्यसमा खास गरेर युवाहरूलाई कृषिका तालिमहरू दिने र उनीहरूलाई अनुदानका कार्यक्रमहरू हाम्रा विभिन्न परियोजना मार्फत सञ्चालन भइरहेका छन्। पछिल्लो समयमा ब्याङ्कहरू मार्फत किसानहरूलाई सहुलियत ब्याज दरमा ब्याज उपलब्ध गराउने कामहरू पनि भइरहेको छ। यी कुराहरूले चाहिँ कोभिडलाई एक लेभलको रेस्पोन्स गरेको छ।
यो भनिराख्दाखेरि जस्तो अहिले विभिन्न खाले कृषकहरूका गुनासाहरू राज्यबाट जुन खाले सेवा सुविधा हामीले पाउनु पर्ने हो त्यो खाले सुविधाहरू प्रत्यक्ष रूपले हामीले पाएका छैनौ र कृषिमा विभिन्न खाले प्राविधिकहरू कृषि विज्ञहरू पाएका छैनौ भन्ने खालको गुनासो हुन जान्छ। यसतर्फ मन्त्रालयले कुनै योजना बनाएको छ कि
कृषकहरूलाई प्रविधि माथि अथवा प्राविधिक माथिको पहुँच चाहिँ पुगेको छैन? त्यो हामीले मन्त्रालयबाट पनि धेरै रियलाइज गरेको र धेरै लबिङ गरेको विषय पनि हो। हामीले प्रत्येक पालिकामा प्राविधिकहरू थप गरेका छौँ, एक गाउँ एक प्राविधिकको हिसाबले लगभग 2500 प्राविधिकहरू त्यसरी थप गरेर काम भइरहेको छ। विभिन्न प्रदेशहरूले अधिकृतहरू पनि करारमा दिएर काम गराइरहनु भएको छ एकातिर, अर्कोतिर पालिकाहरूले थपहरू आफैले पनि प्राविधिकहरू राख्नु भएको छ, जसले गर्दा सेवा अलिकति बढेको छ। तैपनि सबै किसानको पहुँचमा प्राविधिक र प्राविधिक सेवा पुगेको छैन। त्यसका विभिन्न अन्य माध्यमहरू पनि प्रयोग गरिएको छ। कहिले काहीँ एसएमएसबाट टिभी रेडियोहरूबाट दिने प्राविधिक जानकारीहरू पनि प्रभाव भइरहेछ। त्यसरी विभिन्न तरिकाबाट भएको छ। यद्यपि अझै पनि सबै किसानहरूकोमा पुर्याउन चाहिँ हामी सकिएको छैन र प्रत्येक वडामा कृषि प्राविधिक पशु प्राविधिक राख्नुपर्छ भन्ने हिसाबले हामी पहल गरिरहेछौँ।
अन्त्यमा राज्यको नै अर्थतन्त्रको प्रमुख स्रोत मानिने कृषि क्षेत्र, यसको विकास र प्रवर्धन गर्नु भनेको नै राज्यको अर्थतन्त्रलाई विकास गर्नु हो। कृषिलाई अझै प्रभावकारी तवरले व्यवसायमूलक बनाउनको लागि कुन कुन पक्षले कसरी योगदान अथवा भूमिका खेल्न सकिन्छ होला?
मुख्य कुरो त योजना बन्नुभन्दा कार्यान्वयन कसरी हुन्छ भन्ने कुरै हो। तिनै तहको सरकार बीचको एउटा समन्वयको कुरा चाहिँ अहिले अलिकति पछिल्लो समयमा संघीयता कार्यान्वयनसँगै भिन्न भिन्नै सरकार हुँदाखेरि समन्वय चाहिँ अलिकति कमजोर जस्तो देखिएको छ। त्यो समन्वयलाई बढाउनु पर्ने जरुरी छ र प्राविधिक सेवाहरूको दोहोरोपना छ, दोहोरोपनालाई नै घटाउनु पर्ने जरुरी छ। प्राविधिकले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गर्ने र कृषि व्यवसायीहरूले पनि गर्न सक्नु भयो भने, सबै निकायहरूको समझदारी र सहयोग भयो भने कृषिमा केही रूपान्तर गर्न सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ।
कृषिमा देखिएका समस्या, चुनौती तथा कृषकका गुनासो सुनवाईका लागि नागरिक समाज तथा आम सञ्चार माध्यमका प्रतिनिधिहरूको पनि विशेष भूमिका रहन्छ। किसान र सरकारवाला बीचमा पुलको काम यी दुवै पक्षले कसरी गरिरहेका छन् त? अब हामी सल्यान र गुल्मी जिल्लाका नागरिक समाज र आम सञ्चार माध्यमका प्रतिनिधिका कुरा सुन्छौ।
दिपेन्द्र साई, गैर सरकारी संस्थामा सल्यानको अध्यक्ष। कृषकका धेरै गुनासाहरू छन्। वास्तविक कृषकहरूको पहिचान हुन सकेन अहिलेसम्म पनि। केन्द्र सरकारले जुन कृषक पहिचान गरेर कृषकलाई परिचय पत्र वितरण कार्यक्रम थियो त्यो पनि अल्पत्र नै र स्थानीय तहमा पनि त्यो प्रभावकारी रूपमा भएको देखिँदैन। वास्तविक कृषकले पाउने अनुदान गैर कृषकहरूले पनि त्यस्ता खालका अनुदान दिइरहेको पाइन्छ। बाली बिमाको कुराहरू पनि प्रभावकारी भएको छैन अनि उचित बिउ बिजनको अनि त्यसै गरी बिउ बिजन भण्डारण कुराहरू, तमाम समस्याहरू कृषिमा देखिएका छन्। ती समस्या हामीले सुनवाईको निम्ति विभिन्न खालका कृषकहरूका समूहहरू, कृषक महासंघ, त्यसै गरी कृषि क्षेत्रमा काम गर्ने विभिन्न कृषकहरू, यीसँग हामीले विभिन्न खालका अन्तर्क्रिया, छलफल र समूहमा अन्तर्वार्ता जस्ता कार्यक्रम मार्फत गुनासो सुन्ने र सम्बन्धित पक्षलाई बेला बेला घचघचाउने काम चाहिँ गरिराखेका छौँ।
म भुवन भूषाल, म विगत 10 वर्षदेखि गुल्मी जिल्लामा रेडियो पत्रकारितामा आबद्ध भएको छु र पछिल्लो केही समय कृषि पेशालाई नै मुख्य आधार मानेर मैले कृषिसँग जोडिएर पत्रकारिता गर्दै आएको छु। चुनौती समस्या भनेको के छ भने, सरकारले दिने अनुदानको बारेमा राज्यले करोडौं रुपियाँ अनुदानका रूपमा खर्च गरेको छ तर वास्तविक किसानहरूले अनुदानको विषयमा थाहासम्म पनि पाउँदैनन्। यदि थाहा पाइहालेछन् भने पनि त्यसको डकुमेन्टेसनको काम, कागज पत्र मिलाउने काम यति लामो छ कि वास्तविक किसानले त ती कागज पत्र पुरा गर्नै सक्दैन। हामी ग्रामीण भेगमा बसेर पत्रकारिता गर्नेहरूले कृषिसँग जोडिएर पत्रकारिता गरिदिँदा किसानहरू वास्तवमा उत्साहित हुनुहुन्छ। कृषि पेसा उद्योग हो भन्ने कुरामा हामीले स्थापित गर्न सक्दछौँ। कृषि पेसा पनि त्यति धेरै इज्जतिलो पेसा होइन भनेर अन्डर इस्टिमेट गर्ने कुराले किसानहरू हतोत्साही भइराखेका छन्। यसलाई हामी संसार कर्मीहरूले, कृषि पेसा गर्नेहरू सबै गरेको हुन्छन्, कृषि पेसा गर्नेहरू सबै हिपिएका छन् भन्ने लेभलबाट सोचिदिने होइन। यो क्षेत्रमा काम गर्नेहरू पनि उद्योगपति बन्न सक्दछन्। यसमा पनि ठुलो अवसर छ। केवल घर खर्चका लागि मात्र होइन, यो धनाढ्य बन्नका लागि पनि कृषि पेसा उपयुक्त छ भनेर प्रचार प्रसार गर्न सकिदियो भने उनीहरूलाई मनोबल बढ्ने खालको काम गर्न सक्छ भन्ने लाग्दछ।
स साझा बोली रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस कार्यक्रम भित्रका विषयवस्तु र सामग्री पारस्परिक जवाफदेहिता कार्यक्रमका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचार प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन।
हरेक वर्ष जस्तै यो वर्ष पनि हाम्रो स्थानीय तहले आफ्नो आर्थिक वर्षको बजेट तथा कार्यक्रम ल्याए भन्ने सुन्छु, तर कोरोना महामारीको कारणले के कस्ता कार्यक्रम बनाए भन्ने चाहिँ थाहा भएन के? तिमीलाई केही थाहा छ गोविन्द?
मलाई पनि थाहा छैन, म त झन् महामारीले गर्दा कहीँ गएकै छैन।
हामी जस्ता युवालाई त थाहा छैन भने अरूलाई झन् के थाहा होला राई? लौ न, यसका बारेमा बुझौँ न। हुन्न
हुन्छ, बुझ्न त बुझ्ने, कसरी पो होला खै? कोरोनाको डर उस्तै छ।
यस्तो कुरा बुझ्न पनि कोरोना भनेर हुन्छ भने सामाजिक दूरी कायम गरेर मास्क र सेनिटाइजरको प्रयोग गरेर सम्बन्धित निकायमा जान सकिन्छ नि। त्यो गर्न नसके पनि सम्बन्धित व्यक्ति जस्तै वडा अध्यक्ष सूचना अधिकृतलाई फोनबाट नै सोध्न सकिन्छ। अचेल त सबै स्थानीय तहको वेबसाइट हुन्छ अरे, त्यहाँ नै हेरौँला, फोनबाटै पनि सोधौँला, तर जानकारी त लिनु पर्यो नि, होइन र?
हो, हामी युवाले स्थानीय तहले ल्याएको बजेट तथा कार्यक्रममा चासो राखेर सही कार्यान्वयनका पहल गर्नु सामाजिक दायित्व हो। आउनुहोस्, मेरो पालिका मेरो चासो अभियानमा सहभागी बन्नुहोस्। तपाईँको स्थानीय सरकारले युवाका लागि ल्याएका कार्यक्रम के छन् त? यदि थाहा छ भने हामीलाई जानकारी गराउनुहोस् र तपाईँहरू मध्ये उत्कृष्ट उत्तर पठाउनु हुने 3 जनाले मासिक रु 500 रिचार्ज जित्नुहुनेछ।
त्यसका लागि NTC प्रयोगकर्ताले हाम्रो पैसा नलाग्ने फोन नम्बर 1660100459 र एन्सेल प्रयोगकर्ताले 9801571029 फोन गरी आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुनेछ।
मेरो पालिका मेरो चासो,
प्रश्न सोधौ, जवाफदेहिता खोजौ।
रेडियो कार्यक्रम साझा बोलीको आजको भेटघाटमा हामीले कोरोना भाइरस महामारीले कृषिमा पारेको प्रभाव र कृषिमा आत्मनिर्भर बनाउन सरकारको योजना के छ भन्ने बारेमा छलफल गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? साझा बोली चौतारीमा फोन गरेर प्रतिक्रिया दिनुहोला। अब यो साताको प्रश्नको पालो। साझा बोली कार्यक्रममा हामीले अब सोध्ने प्रश्नको सही जवाब पठाउनेहरू मध्ये हरेक 15 दिनमा छानिनु भएका 3 जनालाई उपहार स्वरूप पुरस्कार प्रदान गर्नेछौ। त्यसैले प्रश्न टिप्न तयार हुनुहोस् है त। कृषि क्षेत्रले नेपालको कुल गृहस्थ उत्पादनमा कति प्रतिशत योगदान पुर्याएको छ? 1 25%, 2 27%। प्रश्न फेरि एकपटक, कृषि क्षेत्रले नेपालको कुल गृहस्थ उत्पादनमा कति प्रतिशत योगदान पुर्याएको छ? 1 25%, 2 27%। यो प्रश्नको सही जवाब तपाईँले हामीलाई आगामी माघ 1 गते बिहिबारसम्ममा दिइसक्नुपर्ने हुन्छ। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। कार्यक्रमबाट विदा माग्नुभन्दा पहिले मेरो पालिका मेरो चासो अभियान अन्तर्गत तपाईँको स्थानीय सरकारले युवाका लागि ल्याएका कार्यक्रम के छन्, यदि तपाईँलाई थाहा छ भने हामीलाई जानकारी गराउनुहोस् र तपाईँहरू मध्ये उत्कृष्ट उत्तर पठाउनुहुने 3 जनाले मासिक 500 रिचार्ज जित्नुहुनेछ। त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताहरूले 1660100459 नम्बरमा र एन्सेल प्रयोगकर्ताहरूले 9801571029 फोन गर्नुहोला। यिनै नम्बरमा फोन गरेर आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रम सम्बन्धी प्रतिक्रिया अनि साताको प्रश्न खण्डमा सहभागी हुन पनि सक्नुहुन्छ। हवस् त, आजको भेटघाटमा यति नै। अर्को हप्ता तपाईँकै गाउँठाउँमा भएका अभ्यासलाई समेटेर छलफल गरिने साझा बोली कार्यक्रमको स्थानीय संस्करणको आगामी अङ्क सुन्नका लागि तपाईँलाई आजै निम्त समेत दिँदै अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सबै साथीहरूसँगै म भूपेन्द्र पनि बिदा हुन्छु। नमस्कार।